वचन संग्रह 32 अध्याय को 5 पद में से हामी पढ्छौं, मैले तपाईको सामु आफ्नो पाप स्वीकार गरे र मेरो अधर्म लुकाइन, मैले भने म परमप्रभुको सामु आफ्ना अपराधहरू स्वीकार गर्नेछु अनि तपाईले मेरो पापको अधर्म क्षमा गर्नुभयो। यहाँ तीनवटा शब्दहरू छन्, पाप भन्ने बुझ्नलाई यहाँ बाइबलमा तीनवटा फरक फरक शब्द प्रयोग गरिएको छ। एउटा शब्द हो पाप नै हो, मैले तपाईँको सामु आफ्नो पाप स्वीकार गरे भनेको छ। दोस्रो शब्द हो अधर्म, यहाँ विश्वासीले भन्छ र मेरो अधर्म लुकाइन, र तेस्रो शब्द हो अपराधहरू, विश्वासीले भन्छ म परमप्रभुको सामु आफ्ना अपराधहरू स्वीकार गर्नेछु अनि प्रभुले क्षमा गर्नुहुन्छ यदि हाम्रो पाप लुकाएनौ, हाम्रो पाप स्वीकार गर्यौं, हाम्रो अपराधहरू अधर्म चाहिँ को बाट क्षमा पाउनलाई येशु ख्रिस्ट कहाँ हामी आयो भने हाम्रो पापहरू क्षमा पाउँछ, किनभने येशु ख्रिस्ट हाम्रो पापहरू धुनलाई नै क्रुसमा मर्नु भएको, उहाँको रगतले सबै पापहरू क्षमा हुन्छ। अब यो तीनटा शब्दको अर्थ के हो त, पाप अधर्म र अपराध। पहिलो सुरु हामी के याद गरौँ भने प्रभु येशु ख्रिस्टमा चाहिँ कुनै पनि पाप छैन, उहाँ चाहिँ पाप रहित परमेश्वर, उहाँ मानिस बन्नुभयो र एउटै पाप गर्नु भएन, उहाँको मुखमा कहिले पनि छलको कुरा थिएन, उहाँलाई मानिसहरूले धम्क्याउँदा उहाँले साटोमा धम्क्याउनु भएन, उहाँ पाप रहित हुनुहुन्थ्यो। तर हामी चाहिँ पाप पूर्ण मानिसहरू हौ, बाइबलमा बयान यसरी पनि गरेको छ, पैतलादेखि टुप्पीसम्म नै घावै घावै लागेको एउटा मान्छे जसरी रोगी हुन्छ त्यस्तै चाहिँ मान्छे चाहिँ त्यति नै पाप पूर्ण छ भनेको छ। तर कस्तो भने हामी मान्छे पापी भएर पनि हामीले पाप भनेको बुझ्नलाई हामीलाई सहायता चाहिन्छ, हामीले दिनदेखि दिन सास फेरिरहेछौँ तर पोक्सोले कसरी काम गर्छ हामीलाई थाहा छैन, त्यस्तै पाप हामी चाहिँ हावा खाए जस्तै पानी पिए जस्तै हामीले अनुभव गरिरहे तापनि हामीलाई बुझ्न चाहिँ परमेश्वरले नै सहायता गर्नुपर्ने हुन्छ। सबभन्दा पहिलो चाहिँ शब्द उहाँले भन्नुहुन्छ पाप हो, पाप भनेको चाहिँ शब्दको अर्थ चाहिँ निशाना सुक्नु हो, हिब्रू भाषामा जुन पाप भन्ने शब्द छ त्यसको अर्थ चाहिँ निशाना चुक्नु, जस्तो कि कुनै नाप छ भनौ, ट्राफिक प्रहरीमा जागिर खानलाई चाहिँ अल्गो मान्छे हुनुपर्छ होइन, अनि ट्राफिक प्रहरी हुन भनौ 6 फिट अल्गो हुनुपर्छ भन्यो भने त्यो 6 फिटको नापमा चाहिँ हामी कोही पनि पुग्दैन, कोही छ यहाँ 6 फिट छैन, हामी सबै चाहिँ त्यो 6 फिटको निशाना चाहिँ हामी चुक्छौँ होइन, 6 फिटसम्म हामी कोही पनि छैन। त्यस्तै परमेश्वरको निशाना छ, परमेश्वरले एउटा नापो दिनुभएको छ अनि त्यो नापोमा चाहिँ हामी कोही पनि पुगेको छैनौँ, त्यो नापोको तुलनामा हामी सबै चुकेका छौँ। पाप भनेको चाहिँ निशाना चुक्नु भनेको, बाइबलमा यसरी पनि एकचोटि बयान गरेको छ, एउटा ठुलो लडाइँ हुँदाखेरि बेन्यामिन भन्ने मानिसहरू पनि त्यहाँ लडाइँमा गएका थिए अनि उनीहरूको 700 जनाले चाहिँ घुँयत्रो हान्न सक्ने रहेछ, अनि घुँयत्रो हान्दाखेरि चाहिँ उनीहरू सबैले देउरे हातले हिर्काउँदो रहेछ, त्यहाँ हुन त दाहिने हातले पनि हिर्काउन सक्ने, देउरे हातले पनि हिर्काउन सक्ने, अनि उनीहरूको निशाना यति राम्रो रहेछ, उनीहरूले निशानामा हिर्काउँदाखेरि उनीहरूले चाहिँ एउटा कपाल जस्तो मसिनो चिज त्यहाँ पर झुन्ने पनि उनीहरूले हिर्काउन सक्ने रहेछ, उनीहरू निशानै नचुक्ने रहेछ उनीहरू। तर एउटा पापी भनेको चाहिँ निशाना चुकेको व्यक्ति, जो चाहिँ नापसम्म उसको निशानासम्म ऊ पुगेको छैन। परमेश्वरको निशाना चाहिँ के हो? एकचोटि हामी मत्ती 22 अध्यायमा जाउँ त। मत्ती 22 अध्यायमा र 37 पदमा प्रभु येशूले यसरी भन्नुभयो, मत्ती 22 को 37 मा येशूले तिनलाई भन्नुभयो, तिमीले आफ्नो परमेश्वर प्रभुलाई आफ्नो सारा हृदयले र आफ्नो सारा प्राणले अनि आफ्नो सारा मनले प्रेम गर। 39 पद अनि दोस्रो चाहिँ यही जस्तो छ, तिमीले आफ्नो छिमेकीलाई आफैलाई चाहिँ प्रेम गर। परमेश्वरले चाहिँ एउटा नाप राखिदिनु भएको छ, मेरो निशाना तिमीहरूले चाहिँ राम्रोसँग हेर। के हो त निशाना परमेश्वर हामीले गर्नुपर्ने के हो भने, परमेश्वरले भन्नुहुन्छ तिमीले परमेश्वरलाई चाहिँ आफ्नो सारा हृदयले प्रेम गर्नुपर्छ, आफ्नो सारा प्राणले प्रेम गर्नुपर्छ र आफ्नो सारा मनले परमेश्वरलाई प्रेम गर्नै पर्छ र छिमेकीलाई चाहिँ आफूलाई जत्तिकै प्रेम गर्नुपर्छ। तपाईँलाई म प्रश्न सोध्न चाहन्छु, के तपाईँले त्यसो गर्नुभएको छ? परमेश्वरलाई आफ्नो सारा हृदयले, सारा प्राणले, सारा मनले जन्मेदेखि आजसम्म एक दिन पनि नचुकाइकन, एक सेकेन्ड पनि नबिराइकन के तपाईँले प्रेम गर्नुभएको छ? र अर्को कुरा, के तपाईँले आफ्नो बुवा आमालाई, भाइ बहिनीलाई, दाजु दिदीलाई, काका काकीलाई, मामा माइजीलाई, छिमेकीहरूलाई, आफैलाई चाहिँ हरेक दिन हरेक घण्टा एकचोटि पनि नबिराइकन प्रेम गर्नुभएको छ? परमेश्वर निशाना दियो, अनि त्यो निशाना चाहिँ हामीले चुक्यौं भने हामी पापी हौ भन्ने छ बाइबलमा। अनि त्यसैले बाइबलमा लेखेको छ सबैले पाप गरेको छ, यो निशाना सबैले चुकेका छन्। रोमी 3:23 एकचोटि पल्टाउनुहोस् त, रोमी 3:23 पदमा यहाँ लेखेको छ, किनकि सबैले पाप गरेका छन् र परमेश्वरको महिमा रहित हुन गएका छन्। सबै चुकेका छन् भने गयो, सबैले निशाना चुकाएका छन् अनि उनीहरू सबै नै परमेश्वरको महिमाको निशाना चाहिँ चुकेका छन्। परमेश्वरको महिमा है जहाँ छ त्यो निशाना भन्दा उनीहरूको निशाना चाहिँ चुकेको छ। परमेश्वरको महिमा भनेको के हो? परमेश्वरको महिमा रहित हुनु भनेको, परमेश्वर महिमा भनेको परमेश्वर जो सम्पूर्ण जे हुनुहुन्छ उहाँको सिद्ध चरित्र, परमेश्वरको नाप अथवा महिमा, उहाँको निशाना निकै माथि छ है, अनि त्यो सिद्ध छ। त्यसैले हामीले यसरी सोचौँ आफूलाई, परमेश्वर कस्तो हुनुहुन्छ? परमेश्वर पवित्र हुनुहुन्छ। त्यसो भए के म, तपाईँ आफूलाई सोच्नुहोस् के म परमेश्वर जत्तिकै पवित्र छु है? परमेश्वर महिमा भनेर त्यो, परमेश्वर धर्मी हुनुहुन्छ, उहाँले जहिले पनि ठिक काम गर्नुहुन्छ भनेको थियो, के म परमेश्वर जत्तिकै धर्मी छु? परमेश्वर प्रेमिलो हुनुहुन्छ, के म परमेश्वर जत्तिकै प्रेमिलो छु? परमेश्वर असल हुनुहुन्छ, परमेश्वर महिमा भनेको थियो, के म परमेश्वर जत्तिकै असल छु? परमेश्वर सधैँ सिद्ध रूपमा सत्य हुनुहुन्छ, के म परमेश्वर जत्तिकै सत्य छु? अब थुप्रो कुराहरू छ, परमेश्वरको महिमा भनेको परमेश्वरको सबै गुणहरू, अनि यहाँ भन्दैछ सबै मान्छे चाहिँ परमेश्वरको महिमा रहित हुन गएको छन् भनेको परमेश्वरको महिमाको निशाना चाहिँ चुकेको छन्। रहित भनेको चाहिँ नहुनु भनेको, छैन भनेको, परमेश्वर महिमा मान्छेको हृदयमा हेऱ्यो भने चाहिँ छैन, परमेश्वरको महिमा भन्दा चुकेको छन्। अर्को तरिकाले यो पाप भन्ने शब्द बुझ्नलाई, निशाना चुकाउनु, निशाना चुकेका छौँ हामी, पापी भनेको निशाना चुकेकाहरू भनेको बुझ्नलाई चाहिँ के भन्न सकिन्छ भने, यहाँ चाहिँ प्रभु येशू खडा हुनुहुन्छ है, उहाँ चाहिँ आत्मिक रूपमा उहाँ चाहिँ पूर्ण रूपमा चाहिँ परमेश्वरको महिमाको बराबर हुनुहुन्छ येशू ख्रीष्ट। उहाँले कुनै पनि पाप गर्नु भएन। अब म तपाईँ भनौँ प्रभु येशूको सामु उभियौँ अनि उहाँसँग उभिँदा हामी बराबर हुन्छौँ त, उहाँ जत्तिकै पवित्र धर्मी प्रेमिलो है, प्रभु येशू जत्तिकै धर्मी प्रभु येशू जत्तिकै हामी हाम्रो नाप हाम्रो उचाइ पुग्छ त। प्रहरीमा जागिर खान त 6 फिट हुनु पर्यो रे मानव होइन होइन, अनि हामी सबैजना फेल खान्छौँ। अब प्रभु येशू ख्रीष्टको स्वर्गमा जान त परमेश्वरको स्वर्गमा जान त हामी प्रभु येशू जत्रै हुनुपर्छ भने जस्तो उहाँको जस्तै चरित्र हाम्रो हुनुपर्छ छ त, हामी छैन। अघि भर्खर भने हामी सबैले पाप गरेका छौँ र परमेश्वरको महिमा भन्दा कम भएका छौँ, निशाना चुकेका छौँ। तर खुसी कुरा परमेश्वरले चाहिँ एउटा यस्तो उपाय निकाल्नु भयो कि तपाईँ र मलाई चाहिँ स्वर्गमा पुर्याउनलाई येशू ख्रीष्ट जत्तिकै धर्मी उहाँले हामीलाई ठहराउने उपाय निकाल्नु भयो। उहाँले चाहिँ येशू ख्रीष्टमा विश्वास गर्नेहरूलाई उहाँ जत्तिकै धर्मी उहाँ जस्तै पवित्र उहाँले चाहिँ ठहराउनुहुन्छ। उहाँको बलिदानको कारण, उहाँ क्रुसमा मरेको कारण, उहाँले दाम तिरेको कारण, उहाँको मुक्तिको कारण चाहिँ उहाँ जत्तिकै धर्मी हामीलाई ठहराइदिनुहुन्छ। कहाँ लेखेको छ? थुप्रै ठाउँमा लेखेको छ, तर एउटा ठाउँमा हेरौँ, पहिलो योहन्ना 3 अध्यायमा। त्यसैले हामी स्वर्ग जानु पर्ने हो। परमेश्वरले हामीलाई उहाँको पुत्र जत्तिकै धर्मी हामीलाई ठहराइदिनु भएको छ। जुन दिन हाम्रो पाप स्वीकार गर्दै हामी येशू ख्रीष्टलाई विश्वास गर्यौं, उहाँ हाम्रो लागि मर्नु भएर बौरी उठ्नु भएको भनेर हाम्रो हृदयदेखि उहाँलाई जब ग्रहण गर्यौं, त्यही दिन परमेश्वरले भन्नुहुन्छ ल अब तिमीले मलाई विश्वास गरेकोले, मेरो उपायलाई तिमीले स्वीकार गरेकोले म तिमीलाई मेरो पुत्र जत्तिकै धर्मी ठहराउनेछु। त्यसैले पहिलो योहन्ना 3 अध्याय 7 पदमा एउटा विश्वास गर्ने व्यक्ति एउटा विश्वासीको बारेमा यस्तो लेखेको छ, हे साना नानीहरू हो, परमेश्वरको छोराछोरीहरू हो, कुनै पनि मानिसले तिमीहरूलाई धोका दिन नपाओस्। कतिले चाहिँ यसरी धोका दिन्छ, म पनि क्रिस्चियन हुँ भन्छ है, तर ऊ चाहिँ पापमा हिँडिरहेको हुन्छ, उसको जीवन केही बदलिएको हुँदैन। त्यस्तो मान्छेले कहिले पनि तिमीहरूलाई धोका नदियोस् म क्रिस्चियन हुँ भनेर भन्दैछ। हे साना नानीहरू, कुनै मानिसले तिमीहरूलाई धोका दिन नपाओस्, जसले धार्मिकताको काम गर्छ ऊ धर्मी हो। अर्थात जो चाहिँ उसको जीवन चाहिँ अब प्रभु येशूमा आएको छ भने उसको जीवन बदलिएर ऊ चाहिँ धार्मिकताको बाटोमा हिँड्न थाल्छ। ऊ सिद्ध त छैन तर ऊ बदलिएको छ, ऊ चाहिँ अब धार्मिकताको काम गर्न थाल्छ। मुक्ति पाउनलाई होइन, मुक्ति पाएकोले। स्वर्ग जानलाई होइन, ऊ स्वर्ग जाने अधिकार पाइसकेको छ। उसले विश्वासद्वारा धर्मी ठरिएको छ, अनि धर्मी ठरेकोले उसले के गर्छ, धार्मिकताको काम गर्छ। त्यसैले कसैले हामीलाई धोका नदियोस्, मुखले विश्वासी हुँ भन्दैमा कोही पनि विश्वासी हुँदैन। यही भनेको छ, कुनै मानिसले तिमीहरूलाई धोका दिन नपाओस्, जसले धार्मिकताको काम गर्दछ ऊ धर्मी हो। र त्यसपछिको कुरा हेर्नुहोस् त, यहाँ त्यो विश्वासीको बारेमा चाहिँ यस्तो लेखेको छ, ऊ धर्मी हो है, ऊ धर्मी हो रे। कतिको धर्मी हो? यहाँ भनेको छ, जसरी उहाँ पनि धर्मी हुनुहुन्छ। प्रभु येशू जत्तिकै धर्मी हो भनेको छ एउटा विश्वासी, उसको धार्मिकता कामहरू चाहिँ सिद्ध नहोला तर परमेश्वरले हेर्दाखेरि चाहिँ ऊ चाहिँ धर्मी हो। उसको दिनदिनको जीवनमा त ऊ झन्झन प्रभु जस्तै हुँदै हुँदै जानुपर्छ। अनि एउटा विश्वासी, साँचो विश्वासीको लक्ष्य नै यही हो, ऊ बदलिरहेको हुन्छ। तर जहाँसम्म परमेश्वरले हेर्दाखेरि चाहिँ उसलाई चाहिँ सिद्ध देखिसक्नु भयो, ख्रीष्टमा ऊ धर्मी हो भनेछ। ऊ धर्मी हो जसरी उहाँ पनि, भनेको येशू ख्रीष्ट पनि धर्मी हुनुहुन्छ। जसरी जत्तिको उहाँ धर्मी हुनुहुन्छ त्यत्तिकै एउटा विश्वासीलाई धर्मी देख्नुहुन्छ परमेश्वरले। हामीसँग येशू ख्रीष्टको धार्मिकता छ एउटा विश्वासीसँग, उहाँले हामीलाई दिनुभएको यो सित्तैमा हो। त्यसैले यहाँ फर्केर आउँदा मान्छेहरूले चाहिँ अनेक गर्न जान्ला, निकै सिपालु होला, यहाँसम्म कि देब्रे हाडले घुँत्रो हिर्का 100 मिटर परको एउटा रौँ जस्तो सानो चिजलाई पनि हिर्काउन सक्ला। तर परमेश्वरको सामु हाम्रो आत्मिक कुरामा चाहिँ हामी सबै फेल खाएका छौँ, सबैले निशाना चुकेको छौँ। येशू ख्रीष्ट मात्रै हो जसले कहिले पनि निशाना चुक्नु भएन, अनि उहाँले चाहिँ हामीलाई आफ्नो धार्मिकता दिन यो संसारमा आउनुभयो। उहाँको रगतमा गरिएको विश्वासद्वारा हामी धर्मी ठरिन्छौं। के तपाईँ धर्मी ठरिनु भयो? के तपाईँले धार्मिकता पाउनु भयो? के तपाईँ परमेश्वरले हेर्दा तपाईँ धर्मी हुनुहुन्छ? मैले होइन एउटा विश्वासीले परमेश्वरको सामु कुन चाहिँ धार्मिकताको बारेमा हामीले परमेश्वरलाई मेरो धार्मिकता छ भन्ने है एउटा विश्वासीले भन्छ मसँग त आफ्नो धार्मिकता छँदै छैन परमेश्वर, तर तपाईँले आफ्नो पुत्र येशु ख्रिस्ट दिनुभयो अनि उहाँ नै मेरो धार्मिकता हुनुहुन्छ भनेर एउटा विश्वास चाहिँ निश्चित छ। त्यसैले एउटा विश्वासीले भन्न सक्छ म स्वर्ग जाँदैछ। अब पहिलो शब्द चाहिँ हो पाप है, पाप भनेको के रहेछ? निशाना चुक्नु। दोस्रो शब्द चाहिँ भजन संग्रह 32 अघि थियो, त्यो शब्द चाहिँ हो अधर्म। यो भनेको चाहिँ बाङ्गु भनेको, यो हिब्रू शब्द हो जसलाई नेपालीमा अधर्म भनेको छ, तर त्यसको अर्थ हो बाङ्गो। कस्तो छ भने धार्मिकता भन्ने शब्द चाहिँ सिधा ठिक भनेको, जहिले पनि एउटा सिधा रुखलाई सम्झिनुहोस् कि यो सल्लाहको रुखहरू जस्तै सिधा, त्यो चाहिँ धार्मिकता भयो। अब बाङ्गो सम्झनलाई चाहिँ लाली गुराँसको रुख सम्झिन्छ, जहिले पनि बाङ्गो हुन्छ त्यो। त्यसैले बाङ्गो भनेको चाहिँ अधर्म भनेको, र के अरे कुनै पनि चिज जो चाहिँ बाङ्गो टिङ्गो छ है, अनि परमेश्वरले चाहिँ सिधा चाहनुहुन्छ, जहिले पनि धर्मी चाहनुहुन्छ उहाँ, किनभने उहाँ आफै धर्मी हुनुहुन्छ। अनि तर हामी चाहिँ आदमको सन्तान चाहिँ जे कुरालाई पनि बङ्ग्याउने हाम्रो प्रवृत्ति छ, हाम्रो झुकावै त्यही छ कि जे चिजलाई पनि बङ्ग्याउन खोज्ने, कुच्याउन खोज्ने, बेठिक बाटोमा लान खोज्ने हाम्रो हृदय नै बाङ्गो छ। अधर्म भनेको त्यो, जस्तो कि रेल है जो चाहिँ छुक 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 गरेर गइरहेछ, एकदम सिधा दुईटा लिगमा चाहिँ रेल जान्छ होइन, अनि त्यसरी गइरहेको रेल एउटा जाँदा जाँदा चाहिँ त्यो लिगबाट फुत्क्यो भने, लिगबाट खस्यो भने, बाटो बिरायो भने, त्यही हो अधर्म भनेको छ। त्यही चित्र सम्झिन्छ, रेल सिधा बाटोमा जानुपर्ने अनि त्यो चाहिँ लिगबाट निस्क्यो है, त्यो बाटो बिरायो, त्यो चाहिँ गलत बाटोमा गयो। त्यस्तै गरी मान्छेहरूले पनि बाटो बिराएका छन् भनेको छ। अधर्म भनेको बाटो बिराउनु, बाङ्गो हुन। त्यो चाहिँ रोमी 3:12 हेरौँ उदाहरणको लागि। रोमी 3:12 10 पद पनि पढौँ है, जस्तो लेखिएको छ, धर्मी भनेको सिधा कोही छैन, एउटै पनि छैन। 12 पद, तिनीहरू सबै बाटोदेखि भड्किएका छन्, तिनीहरू एकसाथ बेकममा भएका छन्, असल गर्ने कोही छैन, एउटै पनि छैन। देख्नुभयो है, धर्मी कोही छैन भनेको चाहिँ सिधा हुनुपर्ने छैन कोही पनि, सबै चाहिँ के भएका छन्, बाटोदेखि रेलको लिगबाट भड्किएका छन् सबै नै। अधर्म भनेको चाहिँ त्यो हो शब्द हो। अनि यो कुरा चाहिँ यशैया 53 पनि परमेश्वरले यसरी हाम्रो लागि व्याख्या गरिदिनु भएको छ। यशैया 53:6 यशैया 53:6 हामी सबै भेडा झैं बरालिएका छौं, हामी हरेक आफ्नै बाटोतिर लागेका छौं, र परमप्रभुले उसमाथि भनेको उहाँको पुत्र येशूमाथि हामी सबैको के हालिदिनु भएको छ, अधर्म हालिदिनु भएको छ। यही शब्द अधर्म भनेको चाहिँ बाटो बिराएको, परमेश्वरको बाटोको सट्टामा चाहिँ आफ्नै बाटोतिर लागेको, परमेश्वरको सिधा बाटोको सट्टामा हाम्रो बाङ्गो बाटो, परमेश्वरको ठिक बाटोको सट्टामा हाम्रो बेठिक बाटो, परमेश्वरको धार्मिकताको सट्टा हाम्रो अधर्म। त्यसैले हामी सबै भेडा चाहिँ के भएका छौँ, बरालिएका छौँ, हामी हरेक कसको बाटोतिर लागेका छौँ, बाङ्गो। अनि त्यो चाहिँ कसको बाटो पर्यो, परमेश्वर त होइन नि, त्यो कसको बाटो हो, त्यो बाङ्गो बाटो चाहिँ दियाबलो छ, आफ्नै बाटो हो त्यो, दियाबलो सुरु गरे हो है, तर हाम्रो आफ्नै बाटो भएको छ त्यो, र हामीलाई त्यो अधर्मबाट बचाउनलाई चाहिँ परमेश्वरले प्रभु येशूमाथि हाम्रो सबै अधर्म बोकाउनु भयो क्रुसमा. हामी सबैको अधर्म उहाँमाथि उहाँ हालिदिनु भयो. त्यसैले चाहिँ नि एकदम हाम्रो सुसमाचार एकदम सरल छ है है. कुनै पनि व्यक्तिलाई बताउँदा हामी चाहिँ गलत बाटो गइरहेछौँ, हामी फर्केर चाहिँ परमेश्वरको बाटो आउनुपर्छ. त्यही हो परमेश्वरले अहिले बोलाइरहनु भएको पश्चाताप गर भनेको, येशू ख्रीष्टमा विश्वास गर भनेको चाहिँ यो नाश हुने आफ्नै गलत पाप बाटोबाट हामी बाटो सत्य र जीवन येशू ख्रीष्टमा आउनुपर्छ भनेको. तर मान्छेले अधर्म भनेको चाहिँ के भने, होइन म आफ्नै बाटो चाहन्छु त्यसलाई अधर्म भन्छ, म आफ्नै बाटो जान्छु होइन, परमेश्वरको बाटो जान्न म आफ्नै बाटो जान्छु भन्नलाई चाहिँ अधर्म भन्छ. त्यसैले बुझ्नु है, पाप भनेको चाहिँ निशाना चुक्नु, परमेश्वरको यहाँ महिमा उहाँको नाप उहाँको निशाना छ, हामी सबै चुकेका छौँ होइन, बुझ्दै हुनुहुन्छ. अनि अधर्म भनेको चाहिँ बाटो बिराउन, परमेश्वरको सिधा धार्मिकता छ, हामी चाहिँ त्यो बाटो छोडेर आफ्नै बाटो अधर्म विद्रोह गरेका छौँ. अब त्यसपछि यो शब्द आउँछ जुन विद्रोह मैले भर्खर भने वास्तवमा त्यो चाहिँ तेस्रो शब्द हो. त्यहाँ चाहिँ अपराध भनेको छ, भजन सङ्ग्रह 32 चाहिँ पाप पनि भनेको छ, अधर्म पनि भनेको छ, र तेस्रो चाहिँ अपराध भनेको छ. अपराध भनेको चाहिँ विद्रोह हो, विद्रोह ज जसले परमेश्वरको कुरा सुन्न मान्दैनन् उनीहरू विद्रोहमा लागिरहेछ हो. ज जसले परमेश्वर को आज्ञालाई मान्दैनन् उनीहरू विद्रोहमा छन्, जो जो परमेश्वरको अधिकारलाई टेर्दैनन् उनीहरू चाहिँ अपराध गर्दैछ. अपराध भनेको चाहिँ परमेश्वरको कुरा नसुन्नु, परमेश्वरको अधिकारलाई नमान्नु र परमेश्वरको शासनलाई चाहिँ नमान्नु, त्यसको विरोध गर्नु, परमेश्वरको नियमहरूलाई हामीले सुनेर त्यसको अधीनमा नआउनु, त्यो चाहिँ अपराध हो. परमेश्वर त राजा हुनुहुन्छ है, सर्वोच्च है, अनि उहाँको कुराहरूलाई सुन्ने के अरे नसुन्नु अथवा नमान्नु त्यसलाई चाहिँ अपराध भनेको छ. अब यो शब्द चाहिँ बुझ्नलाई चाहिँ के अरे तपाईँले सोच्नुहोस्, जस्तो कि हामी यो देशमा छौँ होइन, अनि यो देशको नियमहरू छन्, यो देशमा सर्वोच्च राष्ट्रपति प्रधानमन्त्री पनि छ, यस देशमा कानूनहरू छन्, अनि जब हामी यो देशको कानून मान्दैनौँ नियम मान्दैनौँ त्यसलाई चाहिँ अपराध भन्छ, अनि अपराधहरू गर्नेलाई चाहिँ के हुन्छ, त्यो दण्ड हुन्छ. त्यसैले जब एउटा व्यक्तिले चाहिँ परमेश्वर केही अधीनमा ऊ रहन इन्कार गर्छ, सुन्दैन अधिकारलाई होइन, अनि उसले चाहिँ के भन्दैछ भने मलाई मैले के गर्नुहुन्छ के गर्नु हुँदैन बताउने चाहिँ म कुनै परमेश्वर मान्नेवाला छैन, अपराध भन्ने चाहिँ त्यो है, विद्रोह होइन. म नै मेरो जीवनको चाहिँ मालिक हो, मलाई कसैले पनि यो गर्नुहुन्छ यो गर्नु हुँदैन भन्ने चाहिँ मलाई चाहिँ मन पर्दैन, म चाहन्न भन्ने व्यक्ति चाहिँ ऊ अपराधी हो परमेश्वरले हेर्दा. अनि त्यसैले यसलाई चाहिँ अब विभिन्न ठाउँमा हेरौँ है, जस्तो कि पहिलो योहन्ना 3 अध्यायमा है, पहिलो योहन्ना 3 अध्यायमा चाहिँ अनि एउटा विश्वासी भनेको त ऊ त अधीनमा आएको व्यक्ति हुनुपर्छ होइन, परमेश्वर जे भन्नुहुन्छ त्यही गर्छ भन्ने, एउटा विश्वासी भनेको त उसले अपराध स्वीकार गरेर होइन ऊ चाहिँ परमेश्वरको अधीनमा आएको छ. अनि अब पहिलो योहन्ना 3:4 पदमा लेखेको छ, हरेक जसले पाप गर्दछ त्यसले व्यवस्था पनि भङ्ग गर्दछ, किनकि व्यवस्था भङ्ग गर्नु नै पाप हो, परमेश्वरको नियम भङ्ग गर्नु नै पाप हो. नियम भङ्ग भनेको अपराध हो है, परमेश्वरको विरुद्धमा. अनि परमेश्वरले हरेक मान्छेको हृदयमा चाहिँ आफ्नो नियमहरू लेखिदिनु भएको छ, परमेश्वरको नियमहरू हरेक मान्छेलाई आफ्नो विवेकले थाहा छ, मैले झुट बोल्नु हुँदैन, मैले चोर्नु हुँदैन, मैले चाहिँ फोहोर बोल्नु हुँदैन, खराब बोल्नु हुँदैन भनेर थाहा छ। तर मान्छेले चाहिँ परमेश्वरको नियम थाहा भएर पनि उल्लङ्घन गरिरहेको छ, अनि त्यसैले ऊ अपराधी हो, ऊ पापी हो, निशाना चुकेको छ, ऊ चाहिँ अधर्मी हो, उसले बाटो बिराएको छ, र ऊ अपराधी पनि हो, किनभने परमेश्वरको नियम उसकै हृदयमा दश के अरे विवेक परमेश्वरले दिनुभएर पनि उसले तोडिरहेछ। हुन त हो भन्छ मान्छेहरूले, गर्न नहुने हो भन्छ, उसले गरिरहेछ होइन। अब परमेश्वरको सामु हामी अपराधी हुनलाई कतिवटा नियम तोड्नुपर्छ होला? देशको कुनै पनि एउटा नियम तोडेर अपराधी हुनलाई चाहिँ कतिचोटि तोड्नुपर्छ होला? एकचोटि तोड्यो भने पुग्दैन है। गाडी चलाउने व्यक्तिले कतिचोटि चाहिँ गाडी ठोक्याउनु पर्छ होला, अनि बल्ल उसले चाहिँ गल्ती गर्यो भन्छ, कतिचोटि ठोकाइरहनु पर्छ उसले? एकचोटि ठोक्यो भने पुगेन, एकचोटि ठोकेपछि त के हो यो, तिमीले त यो के हो लाइसेन्स खै भन्छ होइन, तिमीले चाहिँ नियम तोड्यो भन्छ। एउटा मान्छेले ऊ चाहिँ एउटा डोरीमा झुन्डिरहेछ भने होइन, अनि ऊ चाहिँ खस्यो भने ऊ तल खोल्सामा पुग्छ। अब कति पाँचवटा ठाउँमा चुड्यो भने त पक्कै पनि खस्छ होइन त डोरी, तर एउटा ठाउँमा चुड्यो भने चाहिँ खसै खस्दैन, अलिक कम खस्छ कि एउटा ठाउँमा मात्र चुड्यो भने त्यो उत्तिकै खस्छ, उत्तिकै खस्छ है। त्यसैले अथवा होइन कोही कोही हुन्छ नि आफ्नो के अरे मेरो इलाका हो होइन, कसैले चाहिँ यहाँ छेकबार लगाएर यो इलाकाभित्र आउनु चाहिँ अपराध हुन्छ भनेर चाहिँ यहाँ यत्रो साइन बोर्ड लाग्दो रहेछ, कहिले काहीँ सरकारले राख्छ नि यहाँभित्र पस्न मनाइ छ। अब तपाईँले त्यो देख्नुभयो, यहाँभित्र पस्न मनाइ रहेछ, तर मलाई त्यहाँभित्र जान मन छ, अनि भन्छ म एक फिट मात्र भित्र जान्छु, अनि अर्कोले भन्छ म त पाँच फिट मात्र जान्छु, अर्को चाहिँ एक किलोमिटर नै भित्र गएछ जङ्गलभित्र होइन, सरकारी जङ्गल त्यो पस्न मनाइ भएको छ। अब एक फिट पस्नेले पनि अपराध गरे नै हो है, एक किलोमिटर जाने पनि अपराधी नै हो। त्यसैले यहाँ भनेको छ हरेक जसले पाप गर्छ त्यसले व्यवस्था पनि भङ्ग गर्छ, अनि व्यवस्था भङ्ग गर्नु नै पाप हो। एकचोटि भङ्ग गर्ने बित्तिकै परमेश्वरमा हामी व्यवस्था भङ्ग गर्नेहरू भनेपछि हामी अपराधीहरू हौ। दोस्रो ठाउँमा पहिले योहन्नाको पाँच भन्नुहोस् त, पहिले योहन्ना पाँचको सत्रमा यहाँ अर्को तरिकाले भनेको छ यही कुरा हो, यही अपराधको बारेमा, सबै अधर्म पाप हो भनेको छ। सबै के रे अधर्म पाप। अब यो फेरि धार्मिकता भनेको चाहिँ सिधा है, परमेश्वरले चाहिँ के भन्नुहुन्छ भने तिमीहरूको विचार एकदम ठिक हुनुपर्छ है, हाम्रो विचार एकदम ठिक हुनुपर्छ भनेको छ परमेश्वरले। तिमीहरूको सबै काम कारवाही एकदम सिधा हुनुपर्छ, तिमीहरूको सबै बोली बिहान उठेदेखि राति नसुतेसम्म हरेक दिन एकदम ठिक हुनुपर्छ, तिमीहरूको जीवन चाहिँ एकदम ठिक हुनुपर्छ, त्योभन्दा कम हुनु चाहिँ पाप हो। त्यसैले सबैजना पापी छ, त्यसैले यीशु ख्रीष्टको खाँचो हामीलाई छ। अर्को ठाउँमा पाप भनेको त्यति मात्र होइन, अर्को ठाउँमा जाँदा याकुब चारमा, याकुब चार त्यहाँ याकुब चार अपराध भनेको चाहिँ व्यवस्था भङ्ग गर्नु हो, सबै अधर्म पाप हो। अनि याकुब चार अध्यायको सत्र पदमा यहाँ लेखेको छ, यसकारण याकुब चारको सत्र, यसकारण जसले भलाइ गर्न जान्दछ तर गर्दैन त्यसका निम्ति त्यो पाप हो। ए यहाँ त अर्को कुरा रहेछ, पाप भनेको चाहिँ खालि गल्ती गर्नु मात्र पाप होइन, गल्ती गर्नु मात्र नै पाप होइन, भलाई गर्न जानेर नगर्नु पनि पाप हो। जुन असल कुरा छ अनि हामीलाई थाहा छ त्यो असल कुरा हो, अनि त्यो असल कुरा हामीले गरेन भने त्यो पनि पाप हो। हुन त चुप्लाएर बसिरहेछन् होइन, के पनि गरिरहेको छैन, तर यसो हेर्दाखेरि त्यो असल काम चाहिँ मैले गर्नुपर्छ भनेर थाहा छ, तर हामीले चाहिँ चुप्लाएर बस्यौँ अरे, कसैलाई पनि पिटेको पनि छैनौँ होइन, कसैलाई केही नराम्रो गरेका छैनौँ, तर हामीले त्यो गर्नुपर्ने राम्रो नगर्नु पनि पाप हो। बुझ्नुहुन्छ यो कुरा है? त्यसैले जब जब हामीलाई थाहा छ ठिक कुरा के हो, असल कुरा के हो, गर्नुपर्ने काम के हो, तर त्यो गरेन भने त्यो पनि पाप हुन्छ भनेर, त्यसैले दुई खालको पाप रहेछ। एउटा चाहिँ है गरेर हुने पाप अर्को चाहिँ नगरेर हुने पाप पनि हुँदो रहेछ गलत गरेर पनि पाप हुन्छ तर असल नगरेर पनि पाप हुन्छ कयौं आज्ञाहरू छन् हामीलाई जुन चाहिँ हामीले गर्नै पर्छ अनि त्यो नगरिकन बस्यौँ रे अनि हामीले चाहिँ भन्न पाउँदैन मैले केही पनि गरेको छैन मैले कसैलाई केही गरेको छैन कतिले भन्छ मैले कसैलाई केही गरेको छैन कसैलाई केही नगर्नेमा पाप नहुने होइन हामीले कतिलाई के गर्नुपर्छ अनि त्यो गरेन भने पनि पाप हुन्छ जस्तो कि पहिलो समयमा हेरौँ है समयले हजुर यसरी भन्यो ऊ एउटा विश्वासी हो पहिलो समय 12:23 ऊ चाहिँ इजरायलको एउटा अगमवक्ता थियो इजरायललाई सिकाउने व्यक्ति थियो ऊ इजरायलको शिक्षक पनि थियो अब ऊ चाहिँ परमेश्वरले इजरायलीहरूको लागि इजरायलीहरूलाई आत्मिक कुराहरू खुवाउने एउटा गोठालो जस्तो भन्ने पनि हुन्छ समय अनि समयले के भन्यो भने पहिलो समय 12:23 पहिलो समय 12:23 तिमीहरूका निम्ति प्रार्थना गर्न छोडेर प्रार्थना गर्न छोड्नु है कसको लागि तिमीहरूको लागि भन्नेछ तिमी इजरायलीहरूको लागि प्रार्थना गर्न छोडेर परमप्रभुको अघि पाप गर्ने दिन चाहिँ मबाट परै होस् विश्वासीले अरू विश्वासीहरूको लागि प्रार्थना गर्नुपर्छ भनेछ बाइबलमा त्यो प्रार्थना नगर्नु पनि पाप हुन त केही पनि गरेको छैन हामीले चुप्लाएर बसिरहेको छ तर गर्नुपर्ने काम त गरेन हामीले सबै पवित्र जनहरूको लागि सारा आत्मामा सधैँभरि प्रार्थना गर धेरै ठाउँमा ल्याएको छ अनि समयले भन्छ मैले चाहिँ तिमीहरूको लागि प्रार्थना गर्न छोड्ने दिन चाहिँ मबाट परै जाओस् त्यो चाहिँ पाप हुनेछ अर्को ठाउँमा अझ F4 जानुहोस् हामीले कति कामहरू नगरेकोले पनि पाप हुन्छ नगरेको जुन असल काम हामीले गर्नुपर्छ भनेर हामीलाई थाहा छ त्यो नगर्नु चाहिँ पाप हो F4 अध्यायमा 3 पद हेर्नेछौ 25 पदमा एउटा F4:25 यहाँ लेखेको छ यसकारण झुटलाई फालेर तिमीहरू हरेकले आफ्नो छिमेकीसँग साँचो बोल यहाँ लेखेको छ दुईटा कुरा छ एउटा चाहिँ झुट भनेको त गर्नु भएन त्यो गर्यो भने पाप हुन्छ अर्को चाहिँ तिमीहरूले साँचो बोल्नुपर्छ त्यसैले एकातिर चाहिँ हामीले झुट बोल्यौँ भने पाप हुन्छ तर अर्कोतिर हामीले चाहिँ बोल्नुपर्ने सत्य कुराहरू बताएन भने पनि पाप हुन्छ जस्तै कि अहिले परमेश्वर वचनबाट हामीले सत्य कुराहरू हामीले सिक्न पाइरहेका छौँ अनि सत्य कुराहरू बोलिरहनुपर्छ हामीले चुप लाग्दैमा हामी पापबाट जोगिँदैन हामीले बोल्नुपर्ने सत्य कुराहरू बोल्नुपर्छ जस्तो कि हाम्रो छिमेकीहरू हराएकाहरूलाई सत्य कुरा थाहा छैन कसले बताइदिने होला उनीहरूलाई सत्य कुरा तपाईँ पापी हो भनेर कसले भनिदिने है मलाई त डर लाग्छ है मलाई पिटला होइन तर बताउनु परेको छ मौका दिनु होला परमेश्वरले प्रार्थना गर्ने है अनि तपाईँको धर्मले तपाईँ नरक जानुहुन्छ तपाईँ स्वर्ग जानुहुन्न कुनै न कुनै बेला त भन्नु पर्थ्यो उसलाई भनेर भन्दा उसको रगतको दोषी हुन्छ भनेर जाने हामीले सत्य जानेर पनि हामीले बताएन झुट त बोलेको थिएन हामी तर सत्य पनि बोलेन नि त त्यो पनि पाप हो बुझ्नुभयो है त्यसै गरी विश्वासीहरू एकअर्कासँग पनि हामी सत्य बोल्नुपर्छ एकअर्कासँग हामीले इमान्दार व्यवहार गर्नुपर्छ है हामीले सत्यले नै एकअर्कालाई हामीले आशिष दिन्छौँ सत्यले हामीले एकअर्कालाई एकदम आत्मिक रूपमा बढाउने काम हुन्छ केही पनि नबोलेर त के आशिष हुन्छ एकअर्कालाई है हामीले चाहिँ साँचो बोल्नुपर्छ अर्को कुरा चाहिँ 28 पदमा हेर्नुहोस् त F4:28 लेखेको छ जसले चोर्दथ्यो हो हामी चोर थियौँ पहिला है सानो कुरा चोरे पनि चोरे हो है जसले चोर्दथ्यो अबदेखि उसो त्यसले नचोरोस् तर बरु आफ्ना हातहरूले असल काम गर्दै त्यसले मेहनत गरोस् र जसलाई खाँचो छ उसलाई दिनलाई त्यसमा केही होस् यहाँ पनि दुईटा पक्ष छ नचोर भनेछ पहिला चोर्यो है अब चाहिँ नचोर भनेछ है तर मैले भने मैले त चोरेको छैन है भनेर चुप्लाएर बसेँ अरे केही पनि गरेको छैन तर हामी चुप्लाएर बस्नु पनि हुँदैन हामीलाई चाहिँ के गर भनेछ भने मेहनत गर कमाओ प्रशस्त होस् र नहुनेलाई देऊ पनि भनेछ तर हामीले दिएन भने त्यो पनि पाप भयो हामीसँग प्रशस्त छ कोही छ जसलाई चाहिँ अभाव छ हामीले दिने मौका पायौँ दिनु दिँदाखेरि राम्रो हुन्छ दिनु चाहिँ परमेश्वरको इच्छा छ भनेर पनि थाहा पायौँ है तर हामीले दिएन भने त्यो पनि पाप भयो चोर्नु त चोरेछ नि बुझ्यो नि चाहिँ जसले चोर्दै थियो अबदेखि उसले नचोरोस् तर बरु आफ्ना हातहरूले असल काम गर्दै त्यसले मेहनत गरोस् होइन र जसलाई खाँचो छ उसलाई दिनलाई त्यससँग केही होस् खाँचोमा परेकोलाई दिनलाई जहिले जहिले पनि हामीसँग केही न केही होस् भनेर छ अर्को कुरा एफसी 4:29 अब अर्को एउटा उदाहरण छ यहाँ भनेछ कुनै कुवचन तिमीहरूको मुखबाट ननिस्कोस् तर आवश्यक उन्नतिका निम्ति जुन कुरा असल छ त्यही मात्र निस्कोस् र त्यसले सुन्नेहरूलाई अनुग्रह प्रदान गरोस् यहाँ दुईतिर छ एकातिर चाहिँ हाम्रो मुखबाट चाहिँ खराब वचन बोली चाहिँ निस्किनु भएन ए त्यसो भए त म त मुखमा चाहिँ सियो लगाइदिन्छु अनि एउटा पनि खराब निस्किँदैन होइन परमेश्वरले हाम्रो मुख त बोल्नलाई बनाउनु भएको असल कुराहरू किन अरूहरूलाई आशिष दिनलाई है यहीँ लेखेको छ कुवचन त ननिस्कोस् तर आवश्यक अरूहरूको फाइदाको लागि जुन कुरा असल छ त्यो चाहिँ मात्र निस्कोस् र त्यसले त्यो असल कुराले चाहिँ सुन्नेहरूलाई अनुग्रह प्रदान गरोस् उनीहरूलाई आशिष होस् हाम्रो नानीहरूलाई हाम्रो मुखबाट सिकाइरहनुपर्छ हाम्रो आफ्नो परिवारमा श्रीमान श्रीमती धेरै कुरा गर्नुपर्छ हाम्रो आफ्नो छिमेकीहरूसँग हामीले मौका पाउँछ विश्वासीहरू विशेष गरी आपसमा चाहिँ असल कुराहरूले एकअर्कालाई उन्नति गराउन सक्छ यो एकदम राम्रो उपाय दिनुभएको परमेश्वरले है त्यसैले हामीले चाहिँ देख्छौ कि पाप भनेको चाहिँ असल गर्न जानेर पनि नगर्नु चाहिँ पाप हो त्यसैले तिनवटा शब्द हेर्यो पाप भनेको के रहेछ निशाना चुक्न अनि अधर्म भन्ने शब्दको अर्थ रहेछ बाटो बिराउन होइन भड्किन बाङ्गो टिङ्ग अनि अपराध भनेको चाहिँ विद्रोह रहेछ अधीनमा नबस्नु कुरै नसुन्नु परमेश्वरको व्यवस्था भङ्ग गर्नु अधर्म अनि परमेश्वरले जुन असल काम गर भनेको छ त्यो नगर्नु पनि अपराध नै रहेछ हामी अपराधी हौ अन्तमा है दुईटा कुरा म बताउँछु नि अन्त गर्छु है पाप चाहिँ एकदम गम्भीर कुरा हो गम्भीर कुरा हामीले पाप के हो भनेर अध्ययन गर्दैछौँ होइन तिनवटा शब्द हेरौँ पाप चाहिँ यति गम्भीर कुरा भएर पनि मान्छेले चाहिँ ठट्टामा उडाउँछ हाँस्छन् अनेकौँ खालको कथाहरू बनाउँछन् पापको बारेमा अनि अर्कोतिर चाहिँ कोही कोहीले त्यसो नगरे पनि उनीहरूले पापलाई चाहिँ अलिकति सानो बनाउँछ गल्ती भयो भन्छ पाप गरे त भन्दैन गल्ती भयो भन्छ अथवा एउटा अलिकति मिस्टेक भयो अलिकति सानो भन्छ है पापलाई चाहिँ अलिकति सानो बनाउने हाम्रो पापी हृदयले त्यस्तै गर्छ तर हामीले सुर्यो भने त हामीले त स्वीकार गर्नुपर्ने जस्तो हो त्यस्तै भन्नुपर्छ अनि हामीलाई परमेश्वरको क्षमा पाउँछौँ हामीले हल्का लिन हुँदैन परमेश्वर चाहिँ एकदम गम्भीर हुनुहुन्छ पापको विषयमा हामीले एउटा कुरा कहिले पनि कहिले के नबिर्सौँ भने पाप भनेको चाहिँ परमेश्वरको विरुद्धमा हो जुनै पनि पाप परम प्रभुको विरुद्धमा त्यसैले यो गम्भीर हो त्यो हराएको छोरा जो घर फर्केर आयो नि याद छ तपाईँलाई बुवाबाट आफ्नो सम्पत्तिको भाग लिएर टाढो देशमा गएर उडाएर होइन उसले नराम्रो जीवन बिताएको थियो तर उसको मन पछि फर्क्यो उसको बदलीहरू चाहिँ घरतिर फर्क्यो अनि उसले आएर के भन्यो भने हे बुवा मैले स्वर्गको विरुद्धमा र तपाईँको विरुद्धमा मैले ठुलो पाप गरेको छु पाप चाहिँ गम्भीर कुरा हो अनि परमेश्वरको विरुद्धमा अनि सायद हामी मान्छेले चाहिँ कहिले पनि यो पाप भनेको कति गम्भीर हो हामीले कहिले बुझ्दैन होला पानी पिया जस्तो हामीलाई सास फेर जस्तो तर थाहा छैन यो सास फेर्नु भने क्या हो है हामीलाई चाहिँ अनि यदि छ नि यदि हामीले यो एउटा कुरा बुझ्न सक्यो भने चाहिँ अलिकति बुझ्थ्यो होला त्यो के भने परमेश्वर कति पवित्र हुनुहुन्छ भन्ने कुरा हामीले बुझ्न सक्यो भने चाहिँ पाप कति भयंकर गम्भीर कुरा हो भन्ने बुझ्थ्यो मलाई तर म तिनवटा कुरा बाँड्छु तपाईँलाई जसले चाहिँ प्रमाण दिन्छ हामीलाई कि पाप चाहिँ परमेश्वरलाई एकदमै गम्भीर कुरा हो तिनवटा कुरा एउटा चाहिँ के भने स्वर्गदूतको प्रमाण दोस्रो चाहिँ मान्छेबाट प्रमाण र तेस्रो चाहिँ प्रभु येशु ख्रीष्ट क्रुसमा मर्नु भएकोबाट प्रमाण कि पाप चाहिँ परमेश्वरलाई अति नै गम्भीर कुरा हो स्वर्गदूतको प्रमाण भन्नाले चाहिँ एउटा स्वर्गदूत लुसिफर भन्नेले एउटा सानो पाप गर्यो, अलि घमण्डी भयो, जसले गर्दा चाहिँ ऊ लगायत अनगिन्ती स्वर्गदूतहरू चाहिँ अब दुष्ट आत्मा भएका छन् र नरकमा जान लागेका छन्। घमण्ड गरेको थियो, हामीलाई त घमण्ड भनेको गम्भीर लाग्छ कि लाग्दैन। अर्को प्रमाण, एउटा मान्छेले सानो एउटा कुन चाहिँ फल खाएछ एउटा बगैँचामा, अनि त्यसले गर्दा चाहिँ सारा मानव जाति पापी भएका छन्, मर्दैछन्, र यदि येशू ख्रीष्ट नमरिदिनु भएको भए नरक जानेवाला थिए। एउटा भन्दाखेरि अदनको बहिनी एउटा फल त खायो नि, परमेश्वर कति ठुलो बनाउनु भयो विषय सानो पाप भनेर हामीले हामीलाई त्यस्तो लाग्छ, तर परमेश्वरलाई एकदम गम्भीर रहेछ पाप। तर सबभन्दा ठूलो प्रमाण त सायद पाप कति गम्भीर छ भन्ने कुरा बुझ्ने हो भने चाहिँ हामी कलवरीको क्रुसमा हेर्नुपर्छ कि त्यहाँ प्रभु येशु ख्रीष्ट परमेश्वरकै पुत्र जसको एउटै पाप थिएन उहाँले चाहिँ नाप्नै नसक्ने दुःख दण्ड उहाँले भोग्नुभयो, शासना भोग्नुभयो। क्रुसमा येशु ख्रीष्ट मर्नुभएको कुराले नै मलाई चाहिँ प्रमाण मिल्छ कि परमेश्वरलाई पाप एकदम गम्भीर कुरा छ। परमेश्वरले पापलाई चाहिँ आँखा चिम्लेर बस्न सक्नुहुन्न, परमेश्वरले पापलाई चाहिँ बहाना गरेर ए यो कार्पेट मुनि म लुगाइदिन्छु भन्न मिल्दैन है। यदि क्रुसमा प्रभु येशू मर्नुभएको कुरा त्यो यदि सानो कुरा होइन भने पाप पनि सानो कुरा होइन। क्रुसमा प्रभु येशू मर्नुभएको त्यो घटना चाहिँ गम्भीर घटना हो, अनि त्यसैले पाप पनि गम्भीर कुरा हो। अन्तमा चाहिँ म के भन्छु भने पापले चाहिँ के गर्छ भने परमेश्वरबाट अलग बनाउँछ। पाप के हो भन्यो भने चाहिँ पाप यस्तो कुरा हो, गम्भीर कुरा हो, पाप हो, अधर्म अपराध हो, अनि यसले चाहिँ परमेश्वरबाट नै अलग पार्छ। परमेश्वरसँग कुनै पनि संगति हुन नसक्ने बनाइदिन्छ पापले, किनभने दोस्रो कोरिन्थी 6:14 लेखा छ अधर्मसँग परमेश्वरको के संगति, धार्मिकताको के संगति, अन्धारोसँग उज्यालो परमेश्वरको के संगति, होइन मूर्तिसँग परमेश्वर जिउँदो परमेश्वर के संगति, अनि शैतानसँग परमेश्वरको के संगति। त्यसैले एउटा पद चाहिँ हेरौँ अनि होइन दुईटा हेर्नुपर्छ होला, तर यसैया 69:2 हाम्रो नानीहरूले कण्ठ गरेछ नि होइन कविताहरू तिमीहरूलाई कण्ठ छ यसैया 69:2 तर तिमीहरूका अधर्मले तिमीहरूलाई आफ्ना परमेश्वरबाट अलग गरेका छन् र तिमीहरूका पापले गर्दा उहाँको मुहार तिमीहरूबाट छेकिएको छ र उहाँले तिमीहरूको कुरा सुन्नु हुने छैन। पापले यस्तो गर्छ, परमेश्वरबाट नै अलग पार्छ, कुनै सम्बन्ध नै हुँदैन, सम्बन्ध नै नभएर सम्बन्ध विच्छेद, कुनै पनि त्यहाँ सम्पर्क छैन, खालि अलग अलग मात्र। अनि त्यो अलग भएको सम्बन्ध है, त्यो टुटेको सम्बन्ध, परमेश्वरबाट हाम्रो टुटेको सम्बन्धको कारणले हामी मरेका थियौँ आत्मामा, अनि येशू ख्रीष्ट चाहिँ यो टुटेको सम्बन्धलाई चाहिँ जोड्न आउनुभएको। त्यसैले येशू ख्रीष्टलाई विश्वास गर्नेको चाहिँ परमेश्वरसित सम्बन्ध हुन्छ। ख्रीष्ट पापीहरूको लागि मर्नुभयो, के गर्नुपर्छ त तपाईँले परमेश्वरसित तपाईँको सम्बन्ध हुनलाई? एउटा पद हेरेर हामी अन्त गर्नेछौँ, दोस्रो कोरिन्थी 3:16 हेर्नुहोस् त, दोस्रो कोरिन्थी 3:16 एउटा पापीको परमेश्वरसँग पनि सम्बन्ध छैन, सम्बन्धै छैन, अलग छ, अनि त्यसैले उसले बाइबल पढ्दाखेरि पनि समस्या छ उसलाई, के समस्या छ है, परमेश्वर र उसको बीचमा त पाप छ। सुसमाचार सुन्दाखेरि पनि ऊ अझ पनि अलगै छ, चर्च आउँदाखेरि पनि परमेश्वरबाट अलगै छ, भजन गाउँदाखेरि पनि उपरमेश्वरबाट अलगै छ, प्रार्थना गर्दा पनि उपरमेश्वरबाट अलगै छ, सुन्दिन भनेछ। के गर्ने त, एउटै मात्र उपाय छ है। उसले वास्तवमा बुझ्न पनि सक्दैन, ऊ अन्धो छ भनेछ। हेर्नुहोस् न, दोस्रो कुरन्थी 3:14 पद हेरौँ त, तर तिनीहरूका मनहरू अन्ध पारिएका थिए, किनकि आजको दिनसम्म पनि पुरानो नियम भनेको बाइबल पढ्दा हुँदै त्यही घुम्टोले ढाकिराखेकै हुन्छ। जहिले पनि त्यो घुम्टो, त्यो पापले चाहिँ ढाकिराखेकै हुन्छ, परमेश्वरबाट उसलाई अलगै गरेर हुन्छ। तर खुसी कुरा के भने, त्यो घुम्टो चाहिँ ख्रिस्टमा हटाइन्छ। के गर्नुपर्छ त, समस्या यस्तो छ 15 पद, तर आजको दिनसम्म पनि मूसाको पुस्तक अथवा बाइबल पढ्दा हुँदै तिनीहरूको हृदयमाथि घुम्टो हालेको हुन्छ, त्यो पापले चाहिँ ढाकिराखेको छ। अब एउटै मात्र उपाय के भने, 16 पदमा ल्याएको छ, तैपनि जब यो प्रभुतिर फर्किनेछ तब त्यो घुम्टो उठाइनेछ। जब हृदय नै प्रभु येशु ख्रिस्टमा विश्वास गर्छ तब त्यो पापको घुम्टो चाहिँ उहाँले हटाइदिनुहुन्छ, अनि मात्र सम्बन्ध सुरु हुन्छ। तपाईँले हृदयदेखि प्रभुमा फर्किनुपर्छ, मुखले फर्केर हुँदैन, एउटा धर्म लिएर हुँदैन, चर्च आएर पनि हुँदैन, आउनु राम्रो एकदम आउनुहोस्, तर तपाईँको हृदयले जबसम्म प्रभुलाई नै हेर्दैन, येशु ख्रिस्टलाई विश्वास गर्दैन, उहाँको क्रुसमाथि भरोसा गर्दैन, अनि आफ्नो पापहरू उहाँमा क्षमा पाउन जबसम्म आउँदैन घुम्टोले ढाकिरहेको हुन्छ। त्यसैले आज चाहिँ एकदम खुसीको खबर र मौका छ, जब तपाईँ प्रभुतिर फर्किनुहुन्छ तब तपाईँको पापको घुम्टो उठाइदिनुहुन्छ, संसारको पापै उठाइलै जाने प्रभु येशु हो। त्यसैले आज हामीले अध्ययन गर्यौँ पाप के हो है, अनि पाप कति गम्भीर कुरा हो पनि हेर, अनि तेस्रो कुरा पापले चाहिँ परमेश्वरबाट अलग पार्छ, प्रभु येशुले चाहिँ त्यो पाप हटाइदिनुहुन्छ र परमेश्वरबाट अलग भएको तपाईँ एउटा व्यक्तिलाई चाहिँ परमेश्वरकै नजिक पुर्याउँछ। अनि हामी प्रार्थना गरौँ।